नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। गत साता प्रदेश सरकारहरूले नीति तथा कार्यक्रम ल्याएका छन्। प्रदेश सरकारहरू आगामी असार 1 गते ल्याउने बजेटको तयारीमा जुटेका छन्। आज हामी गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा आगामी बजेट लगायतका विषयमा कुराकानी गर्नेछौ। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरछन् कुराकानीमा हामीसँग हुनुहुन्छ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब यहाँहरू बजेटको तयारीमा हुनुहुन्छ, नीति तथा कार्यक्रम आइसकेको छ। मूलत आगामी आर्थिक वर्षको बजेट के विषयमा केन्द्रित हुनेछ? नीति तथा कार्यक्रममा त यहाँहरूले कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा राख्नु भएको छ।
हजुर, अब यस्तो छ हजुर, अब हामीले के अरे अहिले हामी अझै पनि हामी पूर्वाधारको यो कर्मी विकासकै चरणमा छौँ। यो पूर्वाधार हामीले सबै ठाउँमा दुर्गम भेगहरूमा पनि अझै पनि हामी पूर्वाधार निर्माण गर्ने क्रममै छौँ। कैयौँ ठाउँमा पुल छैन, कैयौँ ठाउँमा सडकहरू छैनन्, कैयौँ ठाउँमा अहिले पनि बिजुली बत्ती पुगेको छैन, होइन? यी कुराहरूलाई पनि हामी प्राथमिकता राखेर हामीले काम गरिराखेका छौँ। गण्डकी प्रदेशले विगतदेखि यसलाई एउटा स्लोगन नाराकै रूपमा विकास गरेर हामी पहिलो चाहिँ पूर्वाधार विकासलाई नै जोड गरेर जानुपर्छ भनेरै हामीले केही कार्यक्रमहरू नै अगाडि बढाएका हौँ। जस्तो हामीले उज्यालो गण्डकी प्रदेश भनेर हामी यसमा लागिरहेछौँ। कोही मान्छे पनि आजको 21 शताब्दीमा बिजुलीबाट वञ्चित नहोस्, बिजुली बाल्न नपाएर उज्यालोबाट वञ्चित नहोस् भन्ने छ हाम्रो। अर्को चाहिँ हामी सुरुदेखि नै एक घर एक धारा भन्ने नारासहित हामीले यो खानेपानीमा हामीले जुन यो एसडिजी सस्टेनेबल डेभलपमेन्ट गोल्स जुन यो सरकारले 2030 सम्ममा स्वच्छ खानेपानीको प्रतिबद्धता जनाएको छ, त्यसै गरी हामीले सबै ठाउँमा आजको दिनमा आजको जमानामा आएर पनि हामी खानेपानीबाट कोही मान्छे पनि वञ्चित हुनुहुन्न भन्ने नै हो। त्यस कारणले हामी धेरै ठाउँहरूमा एक घर एक धाराको कुरालाई लिएर हामी अगाडि बढेका छौँ। यो पूर्वाधार विकास सँगै सँगसँगै हामीले अलिकति यो गण्डकी प्रदेश भूगोलका हिसाबले र यहाँको सबै हिसाबले हेर्दाखेरि हामी कृषि पर्यटन र ऊर्जा तिनवटा कुरा चाहिँ हाम्रो प्रमुख विषय बन्न सक्छ। त्यस कारणले यसलाई जोड गरेर हामीले कृषि पर्यटन र ऊर्जालाई सेन्टरमा राखेर हामीले काम गर्न खोजिरहेका छौँ। र ऊर्जामा अहिले पनि ऊर्जाको कुरामा नेपालको नेपाल सरकारले सङ्घीय सरकारले यो कानुन बनाइसकेको छैन कि प्रदेश सरकारले यो ऊर्जामा कतिसम्म लगानी गर्न सक्छ, कतिसम्म यसले बिजुलीको यो जुन अहिले उत्पादन गर्ने कुरालाई हामीले कतिसम्म यसलाई लाइसेन्सहरू दिन सक्छ, स्वीकृति दिन सक्छ भन्ने कुरा अहिलेसम्म यो के भन्छ निर्णय नभइसकेको कारणले गर्दाखेरि ऊर्जामा चाहिँ हामीले अहिलेसम्म लगानीको वातावरण बनाउन सकिरहेका छौँ। अरूमा चाहिँ हामी कोसिस गरिराखेका छौँ अहिले।
हजुर, अब जस्तो गत वर्ष पनि यहाँले ल्याउनु भएको बजेट अथवा चालु आर्थिक वर्षका सन्दर्भमा गत वर्ष आएका बजेटमा पनि करिब करिब 32 अर्ब 97 करोड़को यहाँहरूको बजेट थियो। त्यसमा पनि यहाँहरूले पूर्वाधार निर्माणमै जोड़ दिनुभएको हो। चालु कार्यक्रमहरूका सन्दर्भमा त्यसको कार्यान्वयनको अवस्था कस्तो छ? बजेट कार्यान्वयन कसरी चाहिँ गरिएको छ जसले आगामी आर्थिक वर्षको बजेटलाई मार्ग निर्देश गर्छ?
अब अघिल्लो वर्ष 32 अर्ब 97 करोड़को झन्डै 32 अरब हो। 31 अरब 97 करोड़ मध्ये हामीले 12 अरब जस्तो चालु खर्चमै खर्च गर्ने कुरा हो, चालु खर्चमै छुट्याइएको थियो। 19 अरब जस्तो हाम्रो पुँजीगत खर्च हो। पुँजीगत खर्चमा हामीले पहिले अघिल्लो वर्ष जस्तो अहिले खर्च हुन सकेको छैन। प्रतिशतको आधारमा हेर्ने भने चाली खर्च त अब खर्च हुने नै भयो, पुँजीगत खर्च अलिक कम खर्च हुने देखिन्छ। यो विशेष गरी यो अमेरिका युक्रेनको र के अरे युक्रेन र रुस र अमेरिका र इरानको लडाइँले यो महँगी बढ्यो। महँगी बढेपछि निर्माण व्यवसायहरूले कति ठाउँहरूमा जति तीव्र गतिमा काम गर्नुपर्ने थियो, यी बहुवर्षीय र सालवर्षीय योजनाहरूमा जसरी ठेक्का लिएर काम गर्न सुरु गरेका थिए, तिनीहरूले खासै काम गरेनन्। जति गर्नपर्ने हो, गर्न चाहिँ गरेकै छन् फेरि, तर जति गर्नपर्ने हो त्यति नगरेको कारणले खर्चको मात्रा अघिल्लो वर्षहरूभन्दा अलिक कम हुने देखिन्छ। तथापि हामीले तीव्र रूपले यसलाई खर्च गर्ने कुरामा हामी लागिरहेकै छौँ र अहिले पनि हामी त्यो गतिमा यो सबै ठाउँमा काम कसरी गराउन सकिन्छ, हाम्रा हाम्रो यो खर्च कसरी बढाउन सकिन्छ, पुँजीगत खर्चलाई कसरी माथि लान सकिन्छ भन्ने विषयमा हामी सचेत भएर काम गरिरहेका छौँ। अब यो वर्षको पहिलाको जस्तो पुँजीगत खर्च अलिक कम हुने देखिन्छ, तथापि हामी काम गरिरहेछौँ। हजुर,
जस्तो अब आगामी आर्थिक वर्षको सन्दर्भमा चाहिँ बजेट ल्याउँदाखेरि यो वर्ष जुन यहाँहरूले मूलत निर्माण पूर्वाधारमा जसरी लगानी गर्नुभएको छ, त्यो लगानीको हिसाबले कति चाहिँ अप्ठ्यारो पर्यो निर्माणमा, अब त्यसलाई चाहिँ कसरी हामीले चाहिँ गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउँछौं, अथवा आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनका सन्दर्भमा पनि अहिलेदेखि कस्तो खालको तयारीहरू अघि बढाएका छौं?
अब होइन, यो जस्तो यो निरन्तर यो महँगी बढ्दै गयो भने यस्तो कुरामा संघको सरकारले पनि पुनर्विचार गर्नुपर्छ, हामीले पनि पुनर्विचार गर्नुपर्छ। कारण त बजेटै खर्च भएन भने विकास कसरी हुन्छ र? पहिलो कुरा मैले अघि नै भने, पूर्वाधार विकासको विकास रोकिने प्रक्रिया त होइन, तथापि के हो भने हामी पूर्वाधार विकासको एउटा अन्तिम भन्न मिल्दैन, विकासको चरण निरन्तर हुन्छ, तर पूर्वाधार विकासको प्रारम्भिक चरणका कयौँ ठाउँहरूमा प्रारम्भिक चरण पनि हामीले के अरे प्रवेश गरिसकेका छैनौँ नि त। त्यस कारणले गर्दाखेरि हाम्रोमा अहिले पनि दुई तिनवटा पालिकामा चुन्डुम्री जस्ता गोर्खाको चुन्डुम्री अनि हामी के अरे मनाङको नार्पा भूमि जस्तो ठाउँहरूमा हामीले अहिले पनि बाटो पुर्याउन सकेका छैनौँ पालिकामै। त्यस कारणले गर्दाखेरि अहिले जस्तो विकास खर्चै नभएर विकास गर्न सके, विकास खर्च नभएपछि त हामीले त समस्या त पर्छ नि त। त्यस कारण अहिले हामीले मुख्य कुरा के हो भने, अब यो जुन महँगीको कारणले विकास नगर्ने परिस्थिति भयो भने यसलाई यसको मूल्य समायोजनदेखि के गर्न सकिन्छ, यसलाई चाहिँ महँगी मूल्य समायोजनको यी कुराहरूलाई लिएर हामीले काम गर्नुपर्छ। अहिले यो कुरामा हामी सचेत हुनुपर्छ सरकार, मलाई लागेको कुरा यो हो। अब सरकारले कस्तो पोलिसी लिन्छ, संघको सरकारले यो कुरामा खासै गरेको जस्तो त देखिँदैन, अब गर्ला, हामीले पनि त्यसलाई हेरेर हामी काम गर्नुपर्छ भन्ने लाग्छ।
हजुर, अब जस्तो यहाँहरूको केही नारा छ नि कि गण्डकी जाउँ, प्रकृति र संस्कृतिसँग रमाउँ, डिजिटल गण्डकीको आधार, विद्यालयमा आईसीटी पूर्वाधार, अबको निकास, युवाको विकास, यी कार्यक्रमहरू चाहिँ कसरी कार्यान्वयनमा आएका छन्?
होइन, अब यो पर्यटनको कुरामा हामीले अहिले पनि विशेष गरी हामी यो पश्चिमा राष्ट्रहरूबाट आउने पर्यटनको संख्या त कम भएको छ, पहिला भन्दा सबैलाई थाहा छँदैछ, तर अहिले छिमेकी मुलुकबाट आउने पर्यटकहरूको आज गण्डकी प्रदेशमा हेऱ्यो भने निकै धेरैको संख्यामा छन्। यो चैतमा सम्ममा मात्रै यो 131,000 त संरक्षण क्षेत्र मात्रै भ्रमण गरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि अहिले धेरै मान्छे, धेरै व्यक्तिहरू, पर्यटकहरू यो छिमेकी भारतबाट, चिनबाट, यो छिमेकी देशहरूबाट आउने क्रम तीव्र छ। त्यो भएर हामीले यसलाई चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ। यहाँ चाहिँ आज दुई दिन बस्ने पर्यटक, तिन दिन बस्ने पर्यटकलाई चाहिँ हामीले 5 दिन 10 दिन बन्ने वातावरण चाहिँ बनाउनुपर्छ भन्ने नै हो। अरू कुराहरू चाहिँ अब अरू हजुरले भनेको कुरा चाहिँ हामीले अरू विकास निर्माणका कुराहरूलाई हजुरले भनेको यो आइसिटीका कुराहरू, यो आइसिटी ल्याबका कुराहरू, यो प्रविधिका कुराहरू चाहिँ हामीले व्यवस्थित गरेर जाने हो। जस्तो मैले अस्तिको पटक पनि सिद्धान्त र प्राथमिकता नित्य तथा कार्यक्रमसम्म आइपुग्दाखेरि हामीले त्यहाँ भनेका छौँ कि अब जस्तो एउटा इक्जाम्पल दिन्छु तपाईँलाई, कृषिमै कुरा गर्ने भने अब हामी स्टार्टअपमा जानुपर्छ। स्टार्टअपमा नगइकन हामीले कृषिलाई चाहिँ प्रविधि मन्त्री नबनाइकन हामी अब कृषिलाई पनि ठिक ढङ्गले न उत्पादन गर्न सक्छौँ न बेच्न सक्छौँ। त्यस कारणले मैले त्यहाँ पनि भनेको छु, अब कृषिको एप चाहियो। अहिले यो वर्ष हामीले कृषिको एप बनाउँदैछौँ, इक्जाम्पल दिएको हजुरलाई, 85 पालिकासँग हामी समन्वय गर्छौँ। समन्वय गरिसकेपछि मुस्ताङमा पालिरहेको याक बिक्री गर्न चाहेपछि त्यो एपमा राख्ने व्यवस्था हुन्छ। अब कहीँ गैँडाकोटको अर्को, नवलपुरको या कुनै पोखराको कुनै अर्को ठाउँकोले त्यो याकले याकलाई उसले खरिद गर्न चाह्यो भने त्यो एपबाट खरिद गर्ने व्यवस्था कसरी गर्न सकिन्छ? ढोरपाटनको आलु फलेको चिजलाई हामीले के अरे तपाईँको के भन्छ यो उमा एपमा राखिरहेको छौँ, त्यो एप त्यो ढोरपाटनको आलुलाई पोखरासम्म लिएर बेच्न कसरी सकिन्छ? अर्को खरिद गर्ने मान्छेले पनि, इच्छुक भएको मान्छेले पनि त्यो एपमा इन्भल्भमेन्ट जनाउँछ र यो गण्डकीमा व्यापक यो जुन यो कार्यक्रम गरेर आत्मनिर्भरलाई जोड्ने कुरा छ। अर्को व्यावसायिकको कुरामा फेरि अर्को ढङ्गले फेरि व्यावसायिकताको कुरालाई अर्को ढङ्गले हामीले पोलिसी नीति बनाएर जानुपर्ने छ। यो दुई तिन
त्यही भएर यसलाई चाहिँ प्रविधि मैत्री बनाएर जाने हरेक चिजलाई. अब प्रविधि मैत्री नबनाउने हो भने अब हजुरलाई हामीले कार्यक्रम राखेछौँ कि अब सेटेलाइट कार्य एकीकृत सेटेलाइट कार्यालय नभएसम्म अब हुँदैन, खर्च धेरै भयो, चालु खर्च बढाइ बढाइ गऱ्यो. हामी एकीकृत जिल्लाहरूमा एकीकृत सेटेलाइट कार्यालयहरू राख्ने कुराको समेत हामी यसमा यो कार्यक्रमको कार्यक्रममा बनाएको छौँ, त्यस्ता कार्यक्रममा बनाएको छौँ. त्यो भएर यी कुराहरूलाई जोड गरेर हामीले गण्डकी प्रदेशमा काम गर्ने कोसिस भइरहेको छ.
हजुर, अब जस्तो फर्किएका युवालाई कृषिमा जोड्ने भनेर यहाँले नारा अघि सार्नु भएको छ, त्यसका कार्यक्रमहरू चाहिँ के हुन्छन्?
अब त्यसको कार्यक्रमहरू के हो भने हामीले विदेशमा केही पैसाहरू कमाए, अहिलेलाई कोही मान्छेले कोही साथीहरूले युरोपमा कोरियामा जापानमा या कुनै अरब कन्ट्रीमा गएर 20 लाख 25 लाख रुपियाँ पैसा कमाउनु भयो भने त्यो पैसाले नेपालमा आएर कृषि व्यवसायीकरण हुन सकेनन्, व्यवसायीकरण बन्न सकेनन्, त्यो पनि प्रविधि मैत्री व्यवसाय कृषिमा लाग्न सकेनन् भने अब हामीले के हो भने गण्डकी प्रदेश सरकारले अहिले हामीले नयाँ कुरा ल्याएको छौँ व्यवसायिकका लागि. एउटा व्यवसायिकलाई फोकस गर्ने, एउटा आत्मनिर्भरलाई फोकस गर्ने. व्यवसायिकलाई फोकस गर्दाखेरि हामीले कम्तीमा पनि ब्याङ्कहरूले लोन ऋण प्रवाह गर्ने, त्यसको ब्याजमा चाहिँ हामीले अनुदान दिने के भन्छ गण्डकी प्रदेश सरकारले, अनि उत्पादनमा चाहिँ जो व्यक्ति नेपालमा आउँछ त्यसले चाहिँ उत्पादनमा कर र सामान्य कृषि कर र त्यसपछि उसले चाहिँ यो बजारसँग टाई अप गरेर जुन विदेशबाटको आयात छ यसलाई प्रतिस्थापन गर्नको लागि यसको यो अलिकति मास्टर ग्रान्ड पोलिसी जान सकिन्छ कि भन्ने कुराको प्रोग्राम हो यो चाहिँ.
हामी अन्तर्सम्वादमा छौं. गत साता नीति तथा कार्यक्रम ल्याएका प्रदेश सरकारहरू आगामी असार 1 गते ल्याउने बजेटको तयारीमा जुटेका छन्. गण्डकी प्रदेशले नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ. उसले सबैभन्दा बढ़ी भौतिक पूर्वाधारमा जोड़ दिएको छ. त्यसै गरी गण्डकी जाउँ, प्रकृति र संस्कृतिसँग रमाउ, डिजिटल गण्डकीको आधार, विद्यालयमा आईसीटी पूर्वाधार, अबको निकास, युवाको विकास लगायतका विभिन्न नारा अघि सारेको छ. यिनै विषयमा हामी कुराकानी गरिरहेका छौं गण्डकी प्रदेशका आर्थिक मामिला सम्बन्धी मन्त्री जित बहादुर शिरचन हामीसँग कुराकानीमा हुनुहुन्छ. अब मन्जु, जस्तो अब स्वास्थ्यका विषयहरू पनि यहाँहरूले समावेश गर्नुभएको छ र मूलत डायलाइसिसको सेवामा पालो कुर्न नपर्ने भनेर भन्नुभएको छ. यस्ता खालका चाहिँ भनाईहरू या नाराहरू या चाहिँ आश्वासनहरू त धेरै नै दिइन्छ तर त्यो कार्यान्वयनमा आउन सक्दैन. अब त्यो डायलाइसिस सेवामा पालो कुर्न नपर्ने व्यवस्था यहाँहरूले कसरी गर्नुहुन्छ त, त्यो घोषणा त गर्नुभयो यहाँहरूले.
अहिले पहिलाको जस्तो धेरै के अरे एउटा दुईवटा मात्रै अस्पतालमा भएर अब पालो लाउन पालो कुरिराख्नु पर्ने अवस्था एकदमै कम छ. अहिले धेरै कुराहरू अहिले हेऱ्यो भने अब अहिले के अरे जिल्लाहरूमा पनि धेरै डायलिसिस कार्यक्रमहरू चलिरहेका छन् प्रदेश अन्तर्गतका अस्पतालहरूमा. यसलाई चाहिँ हामीले व्यवस्थित गर्नको लागि हामीले जति हामीले सक्छौँ त्यति निश्चित हामीले त्यो डायलिसिसको लागि त्यो त पहिला पनि व्यवस्था त थियो तर त्यसको के भने धेरै नसक्ने पनि अस्पतालले यदिसम्म गर्ने भनेपछि धेरै भोल्युममा लिएर विद्यार्थीहरूलाई कुर्याउने अल्मलाउने अनि एक हप्ता कुर्याउने दुई हप्ता कुर्याउने परिस्थिति थियो. अहिले हामीले यसलाई चाहिँ अलिकति व्यवस्थित गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गत है यी जिल्लामा कहाँ कहाँ डायलिसिस छ कति त पालिका अस्पतालमा समेत हामी सुरु गर्न खोजिराखेका छौँ पालिकासँग समन्वय गरेरै. त्यो भएर त्यो चाहिँ हामीले सिस्टमकै बसाल्न खोजेको भने कुन जिल्लामा कुन ठाउँमा हाम्रो चाहिँ डायलिसिसको लागि चाप बिरामी छन् र कुन ठाउँमा कम छन् भन्ने कुराको त्यसको अध्ययन गर्ने त्यसको त्यसलाई हेर्ने र यसलाई चाहिँ अलिकति टोकन सिस्टम गरेर व्यवस्थित गर्ने कुरालाई जोड गरेर अब यो डायलिसिस चाहिँ मान्छेहरूले लाइन लाएर सरकारले लिएको पोलिसीमा लाइन लाएर कुर्न पर्यो भने त त्यो पोलिसी लिएर त काम लाग्दैन. त्यो भएर यो हामीले यो डायलिसिसलाई पनि फ्री अफ कस्ट मात्रै होइन यसलाई चाहिँ व्यवस्थित गर्ने मात्रै हो यो चाहिँ.
अब यो विगत वर्षहरूमा ल्याएका स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयलाई अब यसपालि पनि यहाँहरूले समेट्नु भएको छ र त्यसलाई अलि विशेष प्राथमिकतामा राखिएको भन्नुभएको छ. उदाहरणको लागि समुदाय स्तरमा अब रोगहरूको पहिचान गर्ने विषय, त्यसै गरी अब स्वास्थ्य प्रणालीलाई चाहिँ डिजिटल बनाउने विषय, सेवा चाहिँ सुदृढीकरण गर्ने र त्योसँगै विशेषज्ञ सेवा नै दिने भनेर पनि भन्नुभएको छ. अब यसमा विगतमा भएका चाहिँ कमजोरी अथवा विगतमा पनि यस्ता खालका नाराहरू आएका थिए तर विगतमा किन कार्यान्वयन हुन सकेन, यसपालि कसरी यहाँहरू कार्यान्वयन गर्नुहुन्छ?
अब यो चाहिँ के हो भने यसलाई यसो हेर्दाखेरि हाम्रो मुख्य कुरा चाहिँ नारा ल्याउने, नारा चाहिँ कार्यान्वयन गरेमा हाम्रो ढिलाइ सुस्ती हुने र कति कार्यान्वयन नै नहुने समस्या छ त्यो चाहिँ मैले स्वीकार्छु. तर हामीले के हो भने अहिले यो नारा मात्रै होइन यसलाई अहिले व्यवस्थितै गरेर जाने भन्ने हो. यो जस्तो के अरे बिरामीहरूको रिपोर्टदेखि बिरामीहरूलाई बिरामीहरू जाँच्ने प्रक्रिया कसरी गर्नेदेखि यसको हामीले अलिकति यो पटक पनि हामीले धेरै ठाउँहरूमा जस्तो बोबाङ झोरपाटनको बोबाङ भन्ने ठाउँमा नगरपालिका बोबाङ वार्ड नम्बर 7 धेरै ठुलो सङ्ख्यामा दाजुहरू आयो त्यसलाई चाहिँ त्यसलाई नियन्त्रण गर्नको लागि त्यहीँका स्वास्थ्य कर्मीहरू परिचालन भए हामीले अहिले त्यसका लागि पनि आकस्मिक रोगहरूका लागि करिब करिब तपाईँको 51-52 रोगका लागि चाहिँ हामीले यो जुन सरुवा रोग छ यसको लागि हामीले 50 करोडको एउटा बकेट फन्ड गराएको छौँ हामीले भनेको त्यसलाई आकस्मिक फन्डको रूपमा हामीले विकास गरेका छौँ र रोगहरू पनि स्क्रिनिङ गर्ने कुरामा अब यो कहाँ कहाँ कुन कुन खालका सरुवा रोगहरू आउँछन् यसको पनि स्क्रिनिङ गर्ने नयाँ पुरानो रोगहरू कसरी आउँछन् स्क्रिनिङ गर्ने पालिकासँग समन्वय गरेर विभिन्न ठाउँमा तपाईँको के भन्छ शिविरहरूको हामीले कसरी म्यानेज गर्ने व्यवस्था गर्ने र ती रोगहरूको उपचारमा गण्डकी प्रदेश सरकारले यसलाई कसरी व्यवस्थित गरेर जाने यसको चाहिँ अलि हामी डाटामा जान खोजेको यसलाई धेरै कुरा गहिरो बुझ्नुभन्दा नि यसको डाटामा गएर यहाँको गण्डकी प्रदेशभित्रको अलिकति डाटामा गएर यसलाई रोगको स्क्रिनिङ गरेर यसलाई व्यवस्थित गर्न खोजेको यो
हजुर अब फेरि म पर्यटनतिरै फर्किएँ पर्यटनमा चाहिँ अब पोखरालाई पर्यटनको राजधानी नै घोषणा गरिएको पनि हो अब यो पर्यटकहरूको संख्या बढाउने भनेर पनि विगतदेखि कार्यक्रमहरू आएका हुन् तर पश्चिमतिरको समस्याले भनौँ न अब अहिले त चाहिँ मध्यपूर्वमा अलिकति समस्या भयो त्यसले पनि असर गरेको होला पश्चिममा पर्यटकहरूको संख्या घटेको छ यद्यपि भारतीय पर्यटकहरूको संख्या बढेको छ चीनका पर्यटकहरूको पनि सम्भावना चाहिँ बढी नै छ भारतीय पर्यटकहरूको चाहिँ मेन अब मुख्य रोजाइको विषय भनेको धार्मिक पर्यटनै हो गण्डकी अब धार्मिक पर्यटनको हिसाबले पनि एउटा केन्द्र नै हो त्यसमा चाहिँ यहाँहरूले के कस्ता खालका कार्यक्रमहरू आगामी बजेटमा चाहिँ ल्याउनुहुन्छ जुन नीति तथा कार्यक्रममा पनि केही विषयहरू त यहाँले समेट्नु भएको छ
अब हामीले चाहिँ यो गण्डकी प्रदेशमा विशेष खालले धार्मिक पर्यटक अनि यो जुन यो के अरे यो नेचुरल यो जुन माउन्टेनदेखि लिएर यो जुन हिल साइडका हाम्रो आउने पर्यटकहरू र यी के अरे कला संस्कृतिसँग जोडिएर आउने पर्यटकहरू यो 3-4 थरीका पर्यटकहरूको हबी देखिन्छ यहाँ आउनको लागि उनीहरूको अब विशेष गरी यहाँ आउने भनेको मुख्य दुईटा नै हो एउटा चाहिँ यो माउन्टेनहरू प्रकृतिसँग अघि नै भने प्रकृतिसँग रमाउँ भन्ने हाम्रो नारा नै छ प्रकृति प्रेमीहरू जस्तो हाम्रोमा हिमालहरू चाहिँ निकै अग्ला हिमालहरू छन् ती हिमालहरू धौलागिरी अन्नपूर्ण मनासुलु जस्ता हिमालहरू हेर्न आउने पर्यटकको संख्या छ अर्को चाहिँ हामीले तपाईँको के भन्छ धार्मिक पर्यटकहरू जस्तो मुक्तिनाथ दामोदर कुण्ड के अरे शालिग्राम यस्ता देवघाट लगायतको यो निकै धेरै पञ्चकोट निकै धेरै धार्मिक स्थलहरू छन् विशेष गरी हिन्दू धर्मावलम्बीहरूको त यो यसलाई चाहिँ एउटा ठुलो एउटा बेस क्षेत्र र यो चाहिँ निकै सनातनी परम्परादेखि नै यसलाई चाहिँ एउटा बेसको रूपमा एउटा धार्मिक पर्यटकको रूप आउनेको रूपमा हेर्न सकिन्छ र यसलाई चाहिँ बिस्तारै यसलाई चाहिँ हामीले पर्यटकहरू आउने तर हेरेर फर्किने कुरा मात्रै होइन यसलाई व्यवसायसँग जोड्ने आर्थिक के अरे समृद्धिसँग जोड्नको लागि यहाँको विभिन्न ठाउँहरू जुन जुन चिजहरू छन् यसलाई अझै व्यवस्थित गरेर जाने यसलाई अझै तयारीका साथ लाग्ने केही कुराहरू भएको छ यसलाई नभएको कुरालाई फेरि व्यवस्थित गर्दै जाने कुरामा हामी सचेत छौँ नयाँ केही गन्तव्यहरू खोजेर जानुपर्छ हाम्रा ठाउँहरू कयौँ ठाउँहरू के अरे एकदम प्रख्यात बनाउन नसकेर हामीले प्रचार गर्न नसकेर ती ठाउँहरूमा पर्यटकहरू आउने क्रम अहिले पनि के अरे थोरै मात्रामा मात्रै आउँछन् ती ठाउँहरूलाई पनि हामीले अझै पर्यटकहरू आउने जस्तो हम्पाल भन्ने पर्वतको हम्पाल भन्ने ठाउँ जुन ठाउँ अब तपाईँको धेरै कुरामा उल्लेख गरिएको छ त्यस्ता ठाउँहरू थुप्रो ठाउँहरू छन् यी ठाउँहरूलाई हामीले चाहिँ के अरे नयाँ गन्तव्यहरू पनि खोज्ने र पुरानलाई पनि व्यवस्थित जाने कुरामा गण्डकी प्रदेश सरकारले अहिले यो पर्यटनलाई अलिकति केन्द्रमा राखेर काम गर्ने कोसिस गरिरहेछ हजुर
हजुर अब बजेटको जुन चाहिँ सिलिङ छ गत आर्थिक वर्षको बजेट यहाँहरूले करिब 32 अर्बको ल्याउनु भयो होइन अब आगामी आर्थिक वर्षमा यसको कुन आकार हुनेछ
अब आकार चाहिँ त्यही हाराहारीमै हुने हो अब 32-32.5 भन्दा बढेर जान्न त्यही आकारमै हुन्छ। अब अघिल्लो वर्षहरूको हाम्रो अनुभवहरू र आगामी वर्ष हामीले कार्यान्वयन गर्न सक्ने योजनाहरू ती कुराहरूलाई ठिक ठिक ढङ्गले पहिचान गरेर व्यवस्थित गर्नको लागि हामी त्यही हाराहारीमै हामीले बजेट लिने हो। अहिले त
मुख्य चाहिँ त्यसमा पूर्वाधार विकासमै लगानी हुन्छ होइन त?
पूर्वाधार विकास तिनवटा कुरा भनौँ, पूर्वाधार विकास पहिलो कुरा हो, उत्पादन दोस्रो सँगसँगै हो। अहिले त हामीले उत्पादनलाई पनि जोड दिएको छ, दोस्रो पनि भन्न नमिल्ने गरिकन हामी जोड दिँदैछौँ। अर्को चाहिँ सामाजिक सुरक्षादेखि लिएर यहाँका थुप्रै कामहरू छन्, यी कामहरू हामीले गर्नुपर्नेछ। सामाजिक सुरक्षाको काम भने तपाईँलाई एउटै म इक्जाम्पल दिन्छु, अघिल्लो आर्थिक वर्ष मात्रै हामीले 68 चाहिँ सुत्केरी महिलाहरूको हामीले यो जुन एयर लिफ्टबाट हामीले तपाईँको रेस्क्यु गरेको छ। यस्तो सामाजिक सुरक्षा थुप्रै कुराहरू छन्, यी कुराहरूमा हामी चारवटा कुरालाई हामीले फोकसिङ गरेर जाने अहिले पनि। हामीलाई
यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद हजुर।
उहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरसन। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।